اللہ تعالیٰ کا دیکھیے انداز کتنا سخت ہے اللہ کے نبی کے بارے میں. آیت 44, ام تحسب ان اکثرهم يسمعون او يعقلون. اے نبی, آپ کا یہ خیال ہے کہ ان میں سے اکثر سنتے اور سمجھتے, یعنی آپ کو غلط فہمی ہو رہی ہے. یہ لوگ آپ کی محفل میں کچھ سننے اور سمجھنے کے لیے نہیں آتے, یہ تو عوام کو دھوکہ دینے کے لیے آتے ہیں تاکہ واپس جا کر ان کو بتائیں, ہم تو بڑے اہتمام کے ساتھ گئے تھے محمد صلی اللہ علیہ وسلم کی باتوں کو سننے, لیکن ہمیں تو وہاں کوئی خاص بات ہی نہیں ملی, ہمیں تو کوئی پروٹوکول ہی نہیں ملا, ہمیں تو کوئی رولز ہی نہیں ملے, ڈسپلن ہی نہیں ملا, وہاں تو کوئی ہے ہی نہیں, وہاں تو اجارہ داری ہے, وہاں تو کوئی مرضی چل نہیں سکتی, ہمیں نہیں ملی. اللہ کہتے ہیں انہم الا کالانام, بات یہ نہیں ہے, بلکہ بات یہ ہے کہ یہ چوپایوں کی طرح جانور ہیں یہ. بل ہم ادل السبیلا, بلکہ یہ تو ان سے بھی بھڑ کر بھٹکے ہوئے ہیں. دیکھیے چوپایا کون ہے, یاد رکھیے کہ جانداروں میں نفس کی پرستش کی سب سے بہترین مثال جانور ہے. یہ پچھلی آیت کے ساتھ تعلق ہے اس کا. جانور کا کیا دل ہوتا ہے, جب چاہے کھا لیا, جہاں کھڑے ہوئے گندگی ڈال دی, سیکس کا بھی کوئی تصور نہیں, کھڑے کھڑے سو گئے بیٹھ گئے, ہر وہ کام جانور کرتا ہے جو اس کا نفس چاہتا ہے. تو یہاں خواہش پرست کو اللہ نے جانور, بلکہ بل ہم ادل کیوں, چلو جانوروں کی طرح یہ خواہش پرست تو ہو گئے ہیں, مانتے ہیں, لیکن جانور کو پھر بھی اتنا تو پتہ ہے نا کہ میں رب کا بندہ ہوں. کبھی کسی جانور کو آپ کسی غیر کی قبر پہ جا کے ماتھا ٹیکتے ہوئے نہیں دیکھیں گے. جانوروں کو بھی جب آپ بسم اللہ یا اللہ اکبر کہتے ہیں تو وہ اپنا آپ ڈال دیتے ہیں, سرنڈر کر دیتے ہیں. کسی نے ایک ویڈیو بھیجی تھی ذوالحج کے مہینے میں کہ بکریاں ہیں اور وہ بھاگ رہی ہیں, من منا رہی ہیں, اور جو بچر ہے وہ جو ہی ان کو پکڑتے وہ بہت بھاگتی ہیں, جو ہی ان کو نیچے لٹاتا ہے اور آواز سے کہتا ہے بسم اللہ اللہ اکبر, وہ یوں ہوتی ہے جیسے ایسے ڈھیری ڈال دیتا ہے اور ایسے وہ اس کی گردن کاٹتا ہے, کچھ نہیں کرتی. جانور کو بھی پتہ ہے کہ ہم اللہ کے بندے ہیں, ان انسانوں کو نہیں پتہ کہ ہم اللہ کے بندے ہیں, ان کی زندگیاں کہاں کھو گئی. اور یہ وہ لوگ ہیں جنہوں نے اصل میں مذاق اڑایا, آرائیت من اتخذ الہہ, جس نے اسلام کی شریعت کی پیروی کرنے کی وجہ اپنے نفس کی پیروی کی. ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں خلاف شرع خواہشات نفسانی بھی ایک بت ہے جس کی پرستش کی جاتی ہے. خلاف شرع یعنی شریعت جن چیزوں کو نہیں مانتی, ہر وہ چیز جس میں شریعت ہمیں منع کرے اس کام کو کرنا ایک بت ہے. اور اسی کے لیے پھر یہ آیت پڑھ کے کہتے ہیں کہ دیکھو اس میں اللہ تعالیٰ نے اس کی دلیل دی ہے. ہم سب ذرا اپنے بت بھی تو ڈھونڈیں, ہمارے بت کون ہیں. پیچھے سورت بقرہ سے ہم پڑھتے آ رہے ہیں کہ ابوشربو فی قلوبہم العجل, ان کے دلوں میں بچھڑا بس گیا تھا اور اسی کی محبت میں جینے لگے. یہ شرک ہے, یہ ایسا ہی بڑا شرک ہے یاد رکھیے جتنا کسی بت کو پوجنا. وہ کہتے ہیں نا, کرے گر بت کی پوجا تو کافر کہلائے, اور کرے اگر کوئی سلیب کی تو عیسائی کہلائے. کشادہ ہیں مومنوں پہ راہیں, سر جس کے آگے جھکائیں, ایک شعر ہے اس کے اندر سے یہ باتیں نکلتی ہیں کہ مسلمان قبر پہ جھکے سجدہ کرے اپنی مرضی سے جی, اس کو کوئی نہ کہے کچھ, باقی دوسرے جب وہ غیر مسلم کہلائیں. روایت بہت ہی زیادہ ڈرانے والی ہے. ابو امامہ کی روایت ہے طبرانی میں, اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا ما تحت ظل السماء, اس آسمان کے نیچے اللہ کے سوا جتنے بھی معبود پوجے جاتے ہیں ان میں اللہ کے نزدیک بدترین معبود وہ خواہش نفس ہے جس کی پیروی کی جا رہی ہو. ہم کہتے ہیں کسی درگاہ کا نام ہوگا, کسی مندر کا نام ہوگا, جہاں شرک ہوتا ہے, نہیں, جس نفس کی پیروی انسان کرتا ہے اللہ کہتے ہیں وہ بدترین معبود ہے. اب دیکھیے جو شخص اپنی خواہش کو عقل کے تابع رکھتا ہے نا, اور عقل سے کام لے کر فیصلہ کرتا ہے کون سی راہ صحیح ہے کون سی غلط ہے, وہ کبھی بھی شرک اور کفر میں مبتلا نہیں ہو سکتا. ذرا سا پھٹکنے بھی لگے گا نا, آپ اس کو سیدھا راستہ دکھائیں گے, اوکے گا سوری آئی ٹک رانگ ٹرن, واپس آ جائے گا, فوراً آ جائے گا. لیکن جب نفس کا بندہ اور خواہش کا بندہ بن جاتا ہے نا, تو شتر بے مہار, وہ اونٹ جس کی نوکیل کھلی ہوئی ہے. اور آپ پتہ مسلم کون ہوتا ہے, عربی زبان میں ڈکشنری میں پڑھ لیجئے جا کے, مسلم وہ اونٹ جس کی نکیل اس کے مالک کے ہاتھ میں ہو. بیٹھ جاؤ تو بیٹھ گیا, کھڑے ہو جاؤ کھڑا ہو گیا, چل پڑو چل پڑا, کھا لو کھا لیا, نہیں دیا کئی دن نہ مانگا. اس کا اپوزٹ ہے یہاں خواہش کا بندہ, اس کی خواہشیں اس کو ادھر ادھر لے جاتی, بھٹکتا ہی رہتا اور وہ خوش نہیں رہتا. دیکھیں نا, ڈولتا بھی جہاز ہے نا جو ہوا میں چلے گا, वो शिप भी तो डोल रहा है ना, जो पानी की लहरों पे हवाओं पे चल रहा है। ऐसा बंदा जो ख्वाहिशों वाला है ना, कभी सेटिस्फाइड नहीं होगा। हर ख्वाहिश इतनी कि उस पर दम निकले, बहुत निकले मेरे अरमां फिर भी कम निकले। एक चीज अपने बैग में डालकर बाजार से आएगा और चार माबूद वहां छोड़ आएगा, जिस पे अब जाके शोहर को तैयार करना है और लेके आनी है। कभी खुश नहीं रहेगा। सिर्फ ईमान अमन देता है, याद रखिए, इस्लाम अमन देता है। हदीस के सेशंस में माशाल्लाह आप लोग पढ़ ही रहे हैं अल्लाह के हुक्म से। ईमान है जो आपको अमीन भी बनाता है, मामून भी बनाता है, मोतमिन भी बनाता है, आमिन भी बनाता है। ये चार तारीफें की थी हमने एक सेशन में। तो जरूरत है इस बात की कि ख्वाहिशों के पीछे भागने की बजाय अल्लाह के पीछे भागो। जो ख्वाहिश के पीछे भागता है ना, वो भटकता है। इमेजिनेशन में भी ये आता है, इसको सिरे से ये फिक्र ही नहीं होती कि सही क्या और गलत क्या है। हक और बातिल में फर्क नहीं कर सकता। एक को छोड़ता है, दूसरे को इख्तियार करता है। कुछ दिन उसको लेता है तो दूसरे पे चलता है। इब्ने अब्बास कहते हैं कि एक शख्स था मक्का में, रियल में ऐसा, कि जिसको जो बुत मिलता ना उसको पूछता, सफेद पत्थर की इबादत करता था। कुछ दिन जब उससे दिल भर गया ना, तो उसको छोड़ के दूसरा बुत ले लेता था। उसके बारे में ये आयत उतरी। चलिए, सफेद बुत को छोड़ा तो सुरख को ले लिया, नीले को छोड़ा इसको छोड़ दीजिए। यहां मिसाल देख लीजिए, ख्वाहिशें भी तो इस तरह के बुत हैं। किसी किस्म की कोई मोरालिटी ऐसे बंदे के पास नहीं होती। ये सिर्फ उसका है जिससे इसको फायदा मिलता है, ख्वाहिशों का, फायदों का। जिस तरह भेड़ बकरियों को नहीं पता होता ना कि हांकने वाला इनको चरागाह की तरफ लेके जा रहा है या इनको बुचड़खाने में लेके जा रहा है, बस आंखें बंद करके हांकने वाले के इशारों पे चलती हैं। इसी तरह वो लोग जो ख्वाहिश के पीछे भागते हैं और अपने गुमराहकुन लीडर्स के पीछे इशारों में आंखें बंद करके चलते हैं, उनको भी नहीं पता कि ये हमें किधर लेके जा रहे हैं। तो अल्लाह कहते हैं, ये तो जानवर हैं, अकल नहीं इस्तेमाल करते। तुम सोचते हो कि यस्मऊन और याकिलून, ये सुनते और समझते हैं, इनकी अकल खराब है। ये बस ये देखते हैं कि कहाँ से इनको नोट मिलता है। यकीन करें, ऐसी ऐसी बातें लोगों की पता चलती हैं। मुझे किसी ने ये पिछले एक दो माह पहले बताया, हम पाकिस्तान थे कुछ दिन के लिए, तो कहा कि आजकल मासी ही नहीं है घरों में, और कुछ लोग वहाँ कंस्ट्रक्शन का काम करते हैं। कहते हैं आजकल हमारे पास लेबर ही नहीं है। मैंने कहा कहाँ गए, क्या हुआ? कहते वो मासियाँ, वो कहती हैं कि फलां जगह, मैं नाम नहीं लेना चाह रही, ना मैं कोई उस के हक या हमायत की बात कर रही हूँ, लेकिन जो बात मैंने सुनी और सच सुनी, वो कहती है कि बाजी तुम्हारे घर से हमें एक हफ्ते की छुट्टी चाहिए, वहाँ तो रोज़ हमें 500 रुपये दे रहे हैं, धरने पे बुलाते हैं। बसों की बसें भर के गांव में लोग आते हैं रातों को, और मजदूरों को, मासियों को बसें भर के जाती हैं। वहां बाजी फ्री खाना मिलता है, रातों को गाने भी सुनते हैं और बहुत कुछ है। तो पूरे पूरे महीनों लेबर नहीं आई उन लोगों के, बिल्डर्स के पास, जो बेचारे काम लोगों के लेके बैठे होते हैं। क्यों? कहते हैं वहां ज्यादा पैसे मिलते हैं और मौज मस्ती अलग। वहां देखे पकती हैं, या तो पता नहीं रात को दाल खा के सोना। ये हालात है, अकल नहीं है लोगों में, समझ नहीं है, लोग ये सोचते ही नहीं है कि आखिर हमारा फायदा किस में और नुकसान किस में। तो याद रखिए कि अपनी जीना, अपनी मर्जी से जीना और दूसरे की मर्जी से जीना, ये बहुत फर्क है। अब ये भी नहीं कहा कि अल्लाह के नबी को कहीं इनको छोड़ दे, आप चूंकि कहेंगे तो ये मानेंगे नहीं, आप छोड़ दें, ये नहीं कहा जा रहा। मतलब ये कि आप कहते रहें लेकिन ये नहीं मानते तो ना माने, आप अपना काम करते रहें। अनजर तहम अमलम तुनजर हम ला यूमिनून, ये नहीं मानेंगे, ये भटकेंगे। इनकी ये बातें, हम सब अपने आप को देखें, कब मेरे दिमाग पर ख्वाहिश सवार होती है। अमूमन देखिए, सबकी ख्वाहिशें भी फ़र्क होती हैं। एक छोटा सा आर्टिकल मुझे किसी ने भेजा, बहुत ही खूबसूरत लगा, और ऐसे ही लगता है कि आयत के साथ ही अल्लाह ताला कोई ना कोई चीज़ भिजवाते हैं। पढ़ के सुनाऊंगी। इसका टॉपिक क्या है? ख्वाहिश परस्ती नहीं। कुरान पाक की सूरत नंबर 38 में हज़रत दाऊद से खिताब करते हुए एक असूली बात बताई गई। फरमाया कि तुम ख्वाहिश की पैरवी ना करो, वो तुमको अल्लाह के रास्ते से भटका देगी। ये सूरत स्वाद की आयत नंबर 26 है। अल्लाह ताला ने इंसान के लिए एक दुरुस्त रास्ता मुकर्रर किया और फिर हर इंसान की फितरत में इसी की तमीज़ भी रख दी। यानी ये कहना क्या चाह रहे हैं कि जो सीधा रास्ता है ना, अल्लाह की बात मानना, ये हमारी फितरत में है। इंसान अगर अपनी फितरत की इस खामोश रहनुमाई को समझे और इसकी पैरवी करे तो वो कभी बेराह ना हो, वो जिंदगी की शाहराह पर सीधा चलता रहे, यहाँ तक कि वो आखिरी मंजिल पर पहुंच जाए। फितरत की शाहराह से भटकाने वाली चीज सिर्फ एक है और वो इंसान की खुद अपनी ख्वाहिश है। बात समझ आई? इंसान अपनी फितरत के अतबार से सीधा चलना चाहता है, अल्लाह की तरफ आना चाहता है, अलस्तु बिरब्बिकुम पे अमल है, लेकिन ख्वाहिश सीधे रास्ते पर चलते चलते इंसान को भड़काती है یہ خواہش زندگی کے ہر موڑ پر انسان کو بہکاتی ہے۔ عقل مند وہ ہے جو اپنے آپ کو خواہش کے اثر میں نہ آنے دے۔ جو آدمی اپنی خواہش سے مغلوب ہو گیا وہ لازماً فطرت کے سیدھے راستے سے ہٹ جائے گا، اور جو آدمی فطرت کی راہ سے ہٹ جائے اس کے لیے تباہی کے سوا اور کوئی انجام نہیں۔ دیکھیے، دینداروں کی خواہشیں اور ہوتی ہیں، وہ بھی بھٹکتے ہیں، کہیں شہرت کی خواہش، فیم کی خواہش، زیادہ لوگوں کی خواہش، عہدوں کی خواہش۔ دنیا داروں کی فیم اور ہے، کسی کا دل ہوتا ہے بس میرے کپڑوں کی لوگ تعریف کریں، کچھ کہتا ہے ہمارے پڑھانے کی تعریف کریں، واہ واہ کریں، لوگ ہماری جوتیاں سیدھی کریں، ہر ایک کی خواہش ہے۔ جو جس فیلڈ کا بندہ نا، اس کی خواہش اس قسم کی ہوگی۔ گھریلو عورت ہے تو اس کی خواہش اور طرح کی، میں ذرا دوسروں پہ برتری جتلاؤں اپنے کھانے پکا پکا کے۔ ایک ماڈرن وومن ہے، وہ کہتی ہے میں اپنا فگر دکھاؤں، میری یہ خواہش ہے۔ آپ اگر دیکھیں نا تو میرے ذہن میں خواہش لفظ کے ساتھ بالکل ایسے ایک گول سا دائرہ آ رہا ہے جس میں مختلف رنگوں کے دائرے کھینچے ہوئے ہیں۔ ہر بندے کی خواہش کا دائرہ فرق ہے، بچوں کی خواہشیں اور، بڑوں کی اور، چھوٹوں کی اور۔ تو یہ لکھتے ہیں کہ انسان کی خواہش اس کو مختلف طریقوں سے بھٹکاتی ہے۔ اب اس کو آپ نوٹ کر سکتے ہیں، کبھی اس کو ظاہری رونقوں کے فریب میں الجھا کر گہری حقیقتوں سے دور کر دیتی ہے، یعنی سنجیدہ تعلیم چھوڑ کر رونق میلوں میں کھو جاتا ہے انسان۔ کبھی وقتی فائدے کی خاطر اس کو اس راہ سے ہٹا دیتی ہے جو مستقل فائدے کی طرف لے جانے والی ہوتی ہے، قرآن کا سفر چھوڑ کر چھوٹا سا کوئی اور سفر شروع کر دیا، وقتی فائدہ، کوئی اور لینگویج سیکھنے لگ گئے، کوئی اور دین کے نام پہ سیکھا۔ مجھے وہ بچی نہیں بھولتی جو اتنے شوق سے کلاس میں آتی تھی ایک جگہ، لیکن ایک دم آنا چھوڑا دو چار چھ کلاسوں کے بعد، تو کدھر گئی ہیں؟ وہ کہتی میں نے عربی لینگویج جوائن کر لی ہے کیونکہ مجھے شوق اتنا بڑھ گیا اس کو سیکھنا شروع کیا کہ اب میں نے سوچا کہ یہ تفسیر قرآن یہ بعد میں کروں گی، پہلے لینگویج سیکھوں گی۔ میں نے کہا آپ بتائیں آپ کہاں سے سیکھ رہی ہیں، ہم بھی سیکھیں۔ پتا کہ چلا ایک بردر ہے ان سے سیکھنے جاتی ہے، تو میں نے کہا آپ اس عربی کو سیکھ کے کیا کریں گی، نہیں پھر مجھے قرآن بہت سمجھ آئے گا۔ بہرحال مجھے آج تک اس کا دکھ نہیں گیا دل سے۔ یہ ہوتا ہے وقتی فائدوں، چھوٹی باتوں پہ، گلیمر کے نام پہ پہنچ کے مستقل فائدے والی چیزوں کو چھوڑ دیتے ہیں۔ کبھی کسی معاملے کو غیرت اور حمیت کا سوال بنا کر آدمی کو مشتعل کر دیتی ہے۔ ٹھیک چل رہے ہوتے ہیں، غیرت کے نام پہ غلط باتیں کراتے ہیں، کسی کی حمایت کرتے ہیں، وہ انجام سے بے پرواہ ہو کر لڑنا بھڑنا شروع کر دیتا ہے، جس کا ایک طرفہ نقصان سب خود اسی کو بھگتنا پڑتا ہے۔ کسی ایک بندے کی حمایت میں ایک رول توڑ دیتے ہیں، اچھی بھلی بات ہے، صحیح بات ہے، سمجھ بھی آتی ہے، لیکن کسی کی محبت میں اس کو ماننے کو دل ہی نہیں کرتا، تو سمجھیں کہ یہ بھی خواہش ہے۔ پھر آخر میں لکھتے ہیں کہ انسان کی خواہش انسان کی سب سے بڑی دشمن ہے۔ اس کو بڑا بڑا کر کے لکھیں، انسان کی خواہش، بڑا سا لفظ لکھیں، خواہش، ڈیزائرز، انسان کی سب سے بڑی دشمن ہے۔ جو شخص کامیاب زندگی گزارنا چاہتا ہے اس کے لیے ضروری ہے کہ وہ اپنی خواہش کو اپنے کنٹرول میں رکھے، نہ یہ کہ خود خواہش کے کنٹرول میں آ جائے۔ بالکل سٹیرنگ بنا لیں اپنے نوٹس میں، سٹیرنگ آپ کے قابو میں ہے تو گاڑی صحیح چلے گی، اور آؤٹ آف کنٹرول ہو گیا آپ کا سٹیرنگ تو پتہ نہیں کدھر جائیں گے۔ خواہش پرستی کے مقابلے میں دوسرا طریقہ اصول پسندی کا طریقہ ہے۔ اصول مانو، رولز بناؤ، اس کو پوجو۔ آدمی کو چاہیے کہ وہ خواہشوں کا شکار نہ بنے بلکہ وہ اعلیٰ انسانی اصولوں کی پیروی کرے۔ اس کا ہر رویہ سوچے سمجھے اصول کے تحت متعین ہوتا ہو، نہ کہ محض نفس اور خواہش کی پیروی کے تحت۔ تو روٹ کاز سمجھ آ گئی ہے؟ کیا سمجھے؟ دعا کرنی ہے کہ اللہ تعالیٰ ہمیں خواہشوں سے بچا لے اور ہمیں ایسی چیزوں میں لے آ کہ جہاں پہ ہم واقعی اللہ کی بات مانیں۔ دیکھیں، شریعت بمقابلہ خواہش، یہ لفظ بھی لکھ لیں، دو سٹریمز ساتھ ساتھ چلتی ہیں، ایک طرف شریعت کے تقاضے، ایک طرف خواہش کے تقاضے۔ سورۃ جاثیہ 230 میں بھی ہم یہی بات پڑھیں گے، افرائیت من اتخذ الہہ ہواہ وادلہ اللہ علی علم۔ اس میں تو اور بھی زیادہ ڈرانے والی بات ہے، کیا تم نے اس شخص کو دیکھا جس نے اپنی خواہش کو معبود بنایا اور اللہ نے اس کو علم آنے کے باوجود بھٹکا دیا؟ تو علم آنے والے، علم پانے والے اور علم دینے والے اس شرک سے بچتے نہیں ہیں بلکہ زیادہ شکار ہوتے ہیں، اپنے تھوڑے بھی بہت راضی ہوتے ہیں، ان کو مزید سیکھنے کی کوئی ضرورت ہی نہیں ہوتی۔ وختم علی سمعہ وقلبہ، اور مہر لگا دی اللہ نے ان کے کانوں اور ان کے دل پہ، وجعل علی بصرہ غشاوہ، اور ان کی آنکھوں پہ پردہ ڈال دیا۔ تو وہ خواہش جو انسان کو اندھا گونگا بہرا بنا دے وہ الہ ہے، اللہ کے مقابل جو خواہش آ جائے وہ الہ ہے۔ بلکہ اللہ سے بھی اوپر چلا جائے. اللہ تو ساتویں آسمان پہ ہے نا, عرش پہ ہے. خواہش یہ ہو سکتا ہے کہ اس سے بھی کہیں اوپر اٹھنے کی کوشش کریں. ایک اور جملہ لکھ لیجئے, کسی چیز کی ایسی محبت جو اللہ کا حکم بھلوا دے, وہ الہ ہے. وہ اولاد کی محبت بھی ہو سکتی ہے, وہ کھانے پینے کی بھی ہے. اسی طرح کسی چیز کو پانے کی تمنا اتنی شدید ہونی کہ اس میں حلال اور حرام کو چھوڑ کر انسان ایسی چیزوں کے پیچھے چل پڑے, یہ درست نہیں. پھر اسی طرح دیکھیے کہ عوام کے بہانے کیا ہوتے ہیں, اپنی مرضی کے عالم سے مسئلہ پوچھو تاکہ وہ اس کو جائز قرار دے دیں. خاص لوگوں کے بہانے کیا ہوتے ہیں, ہمیں تو جی اس کی لاجک ہی نہیں ملی, ہمیں تو اس کی دلیل ہی نہیں ملی. آپ دیکھیے کہ چھوٹے چھوٹے بچے جو ہوتے ہیں نا, وہ مچل پڑتے ہیں. کوئی من پسند چیز دیکھیں بچے, کچھ چمکتی ہوئی چیز ہو تو آپ دیکھیں گے بازار میں فلور پہ وہ لوٹنا شروع ہو جاتے ہیں, لے کے جائیں گے. اسی لیے بعض مائیں بھی بچوں کو بازار نہیں لے کے جاتی کہ انہوں نے تو ہر دکان پہ کھڑے ہو جانا ہے. تو یہ تو بچپنا ہے. ہم اپنے اوپر ایسے لگیں تو دیکھیں, تو جو آتے بچوں کو بعض دفعہ سجتی ہیں نا, وہ بڑوں کو اچھی نہیں لگتی. کریں کیا, اب اس سے نجات بھی تو پانی ہے نا. دعائیں مانگیں. اللہ کے نبی نے بہت ہی خوبصورت دعائیں سکھائی ہیں نفس کی شرارتوں سے بچنے کی, جس میں اللہم انی اعوذ بک من شرور انفسنا. اللہ کے نبی صلی اللہ علیہ وسلم جب بھی کوئی خطبہ شروع کرتے تھے نا, تو کیسے کہتے تھے, جمع کہے تو انفسنا اور واحد کہے تو نفسی. اور آپ دیکھیں گے کہ یہ وہ دعائیں کہ جو حقیقت میں ہم مانگیں گے تو ہمیں خود بھی اپنے اوپر قابو آئے گا. تو کیا دعا مانگیں گے, میرے ساتھ دہرا لیجئے. اللہم انی اعوذ بک من شر نفسی. بس چھوٹی سی دعا, اس کو یاد کر لیں. اے اللہ, میں تیری پناہ میں آتی ہوں اپنے نفس کے شر سے. ٹھیک ہے. پھر اسی طرح ایک حدیث کا خلاصہ ہے کہ دو چیزیں مجھے اپنی امت کے بارے میں بہت خوف زدہ کرتی ہیں. نمبر ایک, خواہش نفس, کیونکہ یہ حق بات سے روک دیتی ہے. اتنا بڑا مسئلہ ہے سود کا, حق ہے نا, رکے میں اس سے آج بھی, کیونکہ خواہش نفس ہے. اس کے بغیر وہ زندگی کے مزے نہیں چلتے. اور دوسری چیز, لمبی امیدیں, کیونکہ یہ آخرت کو بھلوا دیتی ہیں. پھر انسان موت کو بے وقت قرار دیتا ہے جب بھی آ جائے, حالانکہ وہ اللہ کے حکم سے آتی ہے. جو چیزیں مرضی کی ہوتی ہیں نا, وہ کبھی بھی بے وقت نہیں ہوتی. یاد رکھیے کہ اللہ کی ذات جو ہے وہ ہم سب کو شرک فری دیکھنا چاہتی ہیں. جیسے آپ کہتے ہیں نا, ٹینشن فری, سٹریس فری. اللہ تعالیٰ مجھے اور آپ کو آرائی تک کا لفظ کیا بتا رہا ہے, دیکھو پہلے خود کو دیکھو پھر دوسروں کو دیکھو. خود سے چند سوال کرتے ہیں, وہ کون سے نقطے ہیں جہاں میں خود سے ہار جاتی ہوں, میرے کیا ویک پوائنٹس ہیں. یہ جو ویک پوائنٹ ہے نا, اس کے آگے لکھ لیجئے خواہش نفس. کون سی برائیاں ہیں جس کو پوری کوشش کے باوجود میں اپنے آپ سے نہیں دور کر پا رہی. اب ایک سوال ہے, کوئی چیز اللہ کی مرضی کے خلاف نہ ہو تو کیا پھر اس کو پانے کے لیے کوشش کرنا یہ ناجائز ہے؟ بات سمجھ رہے, یعنی حرام سے تو رکتے ہیں حلال کو پانا, اور پھر اتنی کوشش کرنا کیا یہ غلط ہے؟ تو اس کا جواب کیا ہے, کن فی دنیا کا انک غریب و عابر السبیل. اس دنیا کو اللہ نے کہا اتنا لو جتنا تمہیں ادھر رہنا ہے. اس کو ہم اور غم بنا کے, نمازیں قضا, فوت کر دیا زندگی کا مقصد, پرپز آف لائف سے جدا, اپنے بچوں کو ہم خود خواہش پرست بنا رہے ہیں. میں سچ کہنے چاہوں گی, آپ کو برا لگے تو مجھے معاف کر دیں. آج ہمارا تربیت کا انداز خواہش نفس کا انداز. کیا ماں کہتی ہے, میرا بیٹا بڑا ہو کے کیا بنے گا, اللہ میرے بچے کو جاب دینا. آپ ذرا اپنی دعاؤں کے رخ میں تو دیکھیں کہ ہمارے بچے ہم سے کیا ہڈن میسیجز لے رہے ہیں. جان سی بہو چاہیے, بیٹے کے لیے جاب چاہیے, میرا بیٹا جہاز چلائے گا. کریں, خواب نہ دکھائیں. دور اسلاف کی مائیں کیا خواب دکھاتی تھیں, میرا بیٹا اسلام کا مجاہد بنے گا, میرا بیٹا دائی بنے گا, میرا بیٹا امام بنے گا. آج ماؤں کی تربیت میں شرک شامل ہے. اللہ ہمیں اپنی پناہ میں رکھے. گول واضح کریں, معصوم بچہ آپ کا, اس کو بتاؤ کہ تمہیں کیا چاہیے, دنیا چاہیے کہ آخرت, کتنی دنیا کتنی آخرت. بس اس سوچ کے گرد آپ کے بچے کی زندگی گھومے گی. آپ ایک سرکل میں ایسے نہیں گھوم جائیں گے. ہاں, لیجئے دنیا, وہ جس کو پا کر رب نہ بھولے. کیا باقی سارے حقوق ادا کر دیے تو کوئی بات نہیں, اللہ آپ کو دنیا کی کوئی نعمت دیتا ہے, کوئی حرج کی بات نہیں ہے. مومن تو کھیلتا بھی ہے تو با مقصد ہے. آپ کہتا ہے کہ اللہ کے نبی نے فرمایا کہ اپنے بچوں کو تیراکی سکھاؤ, ان کو گھڑ سواری سکھاؤ, उनको तीर अंदाजी सिखाओ। क्यों? कि ये किस्म की बचपन से इनकी फौजी ट्रेनिंग हो जाएगी, कल दुश्मन मैली आंख से भी देखेगा तो आर्मी वो नहीं होगी जो कहीं बैठी हुई है इंतजार में, उस उम्मत का सारा तबका जो है वो फौज बनता है। और आज इस्लाम आ जाए जब अपनी असल से, तो ये आर्मी का डिपार्टमेंट खत्म हो जाएगा, फौज नहीं रहेगी, नेवी खत्म, क्योंकि पूरा मुल्क उम्मत मुस्लिमा का एक एक बच्चा बाशऊर होता है। औरतें तक उस दौर की इस दर्द में थी, ये इतना बड़ा खर्चा है जो मुसलमानों का खत्म हो तो कई कर्जे दूर हो जाए। तो अपने बच्चों को बामकसद बनाएं, खेल भी सिखाएं तो उनको वो ना सिखाएं। किसी ने इतना अच्छा एक मैसेज भेजा था, अब वक्त बढ़ता जाता है क्योंकि टॉपिक आगे भी जो आ रहा है ये सब उसी के साथ साथ चलने वाला है, लेकिन उसका खुलासा क्या था, वो किरदार मुझे तो सच्ची बात है वो सारे पता भी नहीं था, लेकिन जिसका खुलासा क्या था कि हम अपने बच्चों से क्या एक्सपेक्ट करते हैं, दिखाते हैं हम उनको क्या क्या, यानी मकसद ये था कि आज कार्टूनों में जो हम अपने बच्चों को दिखाते हैं और हम अपने बच्चों को जो चीज़ें दिखाते हैं, फिर उसके बाद हम उनसे एक्सपेक्ट क्या करते हैं। जो किरदार है मोटे मोटे अगर किसी को चार छः याद हो तो उन्हीं के साथ देख लें, सिंड्रेला कौन है और टार्जन। उन्होंने कहा कि हम अपने बच्चों को दिखाते हैं टार्जन की कहानी है, तो टार्जन कौन था? न्यूड, नंगा, जिस्म पे चार कपड़े उसके थोड़े से होते थे। हम सिंड्रेला दिखाते हैं तो रातों को बाहर रहने वाली लड़की। गैर मखसूस तरीके से ख्वाहिशें हमारे बच्चों में आ रही हैं। बहुत सारे लोग कहते हैं अल्लाह हमें बहुत पैसा दे ताकि हम इंसानियत की खिदमत करें, और वो इंसानियत की खिदमत फिर सिर्फ अपने घर तक रह जाती है कि ये चार इंसान ही, इनका ही एक से दूसरा घर, दूसरे से तीसरा हो जाए। सारी बात का खुलासा ये कि मोमिन की जिंदगी में इतदाल होता है, दीन आगे बढ़ने से रोकता नहीं है हमें, लेकिन कहता है कि रहो। पढ़ के सुनाती हूँ, ये टेक्स्ट है।
How do you expect children to be good Muslims and role models when we allow them to watch the following knowing that Tarzan is virtually naked?
Tarzan jo hai wo ek nanga kirdar hai.
Cinderella comes home at midnight.
Cinderella ek kirdar hai jo aadhi raat ko ghar aati hai. To aapki bachchi bhi kal keh degi ki main aadhi raat ko aaungi to theek hai.
Pinocchio lies all the time.
Ye sara waqt jhoot bolta hai.
Aladdin is the king of thieves.
Aladdin kitna maruf kirdar hai, choron ka bachcha.
Batman drives at 200 miles per hour.
Batman ओवर स्पीडिंग करता है।
रोमियो एंड जूलियट कमिट सुसाइड आउट ऑफ लव।
रोमियो और जूलियट कौन है जिनके नाम लेके फिल्मों में लोग मुस्कुराते हैं? इन्होंने खुदकुशी की थी मोहब्बत की वजह से, तो इस्लाम खुदकुशी के लिए क्या कहता है?
Harry Potter uses witchcraft and magic.
Harry Potter का नाम तो सबको ही पता है, जादू करता कराता है।
Mickey and Minnie are more than just friends.
ये क्या है? कि कोई
मिकी माउस और मिनी माउस दोस्त है ना?
यानी बॉयफ्रेंड गर्लफ्रेंडशिप।
स्लीपिंग ब्यूटी इज लेजी।
स्लीपिंग ब्यूटी एक किरदार है जो सुस्ती की मारी हुई है।
डम्बो गेट्स ड्रंक, हेलुसिनेट्स,
वहम है।
स्कूबी डू गिव्स नाइटमेयर्स,
ये भी कोई है,
इनको भयानक ख्वाब आते हैं,
बुरे ख्वाब आते हैं।
एंड स्नो व्हाइट लिव्स विद सेवन गाइस,
स्नो व्हाइट सात लड़कियों के साथ रहता है।
फुटबॉल प्लेयर्स आर आइडलाइज्ड,
फुटबॉल प्लेयर जो वो हीरो बनाते हैं।
हॉलीवुड बॉलीवुड एंड लॉलीवुड अपोज ऑल दैट अल्लाह लव्स एंड दैट इज राइटियस,
ये तो सबको पता है, जहाँ फिल्में बनती हैं तो वहाँ वो सब कुछ ही होता है जिसको अल्लाह ताला नहीं पसंद करते।
सो वी शुडंट बी सरप्राइज्ड व्हेन दे मिसबिहेव, रादर वी शुड बी टीचिंग स्टोरीज लाइक, जब ये सब देखने के बाद अगर वो मिसबिहेव करते हैं तो हमें हैरत नहीं होनी चाहिए, हमें उनको ये वाली कहानियां बतानी चाहिए जो अब मैं पढ़ूंगी। अबू बकर्स लॉयल्टी एंड अनडाइंग सर्विस फॉर इस्लाम,
यानी हमें चाहिए कि अपने बच्चों को क्या दें, सच्ची कहानियां दें। अबू बकर क्या जो इस्लाम के साथ मोहब्बत थी वो सिखाएं, और इसी तरह क्या हमारे पास अपना नहीं है, क्या हम गैरों ही की गंदी चीजें सिखाएंगे? और मुझे सबसे ज्यादा हैरत उन माओं पे होती है जो इसको बड़ी खुशी से बता रही होती हैं। यकीन करें सिर्फ शायद एक कॉम्प्लेक्स है कि हमें इंग्लिश नहीं आती, तुम्हारे बच्चों को इंग्लिश आती है। जी आगे।
उमर इब्न खत्ताब लव फॉर जस्टिस एंड टॉलरेंस,
हजरत उमर की यानी इंसान से मोहब्बत थी।
और उस्मान इब्न अफान लेवल ऑफ शाइनेस एंड मॉडेस्टी,
हजरत उस्मान की जो शराफत थी और वो बाहया थे वो सुनाए बच्चों को।
और अली इब्ने तालिब शो ऑफ करेज एंड ब्रेव,
हजरत अली की बहादुरी। तो बहरहाल अब आप देख सकते हैं कि ना चाहते हुए भी बाज दफा हम बहुत सारी चीजें ऐसे करते हैं, तो असल बात यह है कि आप और मैं वो काम करें और बच्चों को कराएं कि जो ख्वाहिश का बंदा बनने की बजाय अल्लाह का बंदा बनाए। बहुत सारे लोग हैं जो सिर्फ ख्वाहिश नफ्स के गलबे की वजह से रोजे नहीं रख पाते, ज़कात नहीं देते। आप नोट करके देख लें, हम दीन का जो रिचुअल छोड़ते हैं पीछे ख्वाहिश है। फजर क्यों गई? नींद की ख्वाहिश। और ईशा क्यों गई? रात के दूसरे कामों में पड़े रहते हैं। और कितना कुछ करते हैं, आज आप देखिए कि इस सोसाइटी को क्या दिया इन ख्वाहिशों ने, 80 से 90 ईयर्स के ओल्ड बूढ़े जो हैं वो अकेले रहते हैं, किसी ने अपना एक्सपीरियंस बताया था, औरत है तो 92 है, 90 का मर्द है, कपल है अकेला रहता है, जबकि चार बेटे और चार बहुएं हैं और सब डॉक्टर हैं और वो सब काम कर रहे हैं, तो बूढ़ी सास और बूढ़ा ससुर बैठा हुआ है। आज क्यों हकूकले बात नहीं पूरे होते? ख्वाहिश की वजह से। याद रखिए, दीन का काम हो या दुनिया का, फराइज से फरार हासिल नहीं कर सकते। आप देख लीजिए, आज तालीम पे क्यों नहीं लोग आते, आज इल्म क्यों नहीं हासिल करते? ख्वाहिश, बहुत पाबंदियां लग जाती हैं, नहीं फिर दुनिया छुटती। फिर कुछ लोगों को 15 सवारों के करीब भी पहुंच के ख्याल आता, नहीं मेरी तो काफी दुनिया छुट गई है। नहीं, आई कैंट, नहीं मेरे सारे रिश्तेदार नाराज हो गए, नहीं दावते नहीं अब पकती, नहीं अब ये नहीं वो होता। इस तरह से आज अगर हम खुद लें, मैंने सिर्फ आपको सोचने का अंदाज दिया, खुद बैठ के सोचें कि मैं दीन का काम कर भी रही हूं तो क्या एक्सीलेंसी के दर्जे पे कर रही हूं, कि यही 4 घंटे ही बहुत हैं जो यहां गुजर जाए। आप देखेंगे उसमें फिर कहीं ना कहीं ख्वाहिश होगी। हम आज मूड के ताबे हो गए, नफ्स की तबाह करते हैं। और याद रखिए कि इंसान और जानवर में अल्लाह ने खुद ही थोड़ा सा फर्क दिया है। सूरह अल आराफ आयत 179 में भी अल्लाह ताला ने यही बात कही थी कि इन हुम इल्ला कल अनामी बल हुम अदल, कि वलक जरान अली जहन्नम कसीरा मिन अल जिन्नी वल इंसी लहुम कुलूबुल ला यफकहून बिहा वलहुम आयनुल ला युबसिरून बिहा वलहुम आजान ला यस्मऊन बिहा उलाइका कल अनाम बल हुम अदल और उलाइका हुमुल गाफिलून। अल्लाह हम सबको गफलत से निकाल दें। आज बच्चे शादियों के मौजू पे माँ बाप के मुंह क्यों लगते हैं? ख्वाहिश का गलबा है। कोई मुसलमान मिला मिला, नहीं मिला, गैर मुस्लिम है, गोरा है, काला है, मोहब्बत का जज्बा ऐसे आता है कि बेटियां माँ बाप के आगे बोल पड़ती हैं। बाद जब बेटे माँ बाप की बातों को पीछे छोड़ते हैं, माँ बाप शादी कर देते हैं, वो उस लड़की को रखता ही नहीं। ख्वाहिश का गलबा है। तो आप देखेंगे कैसे लगता है कि चारों तरफ से आज हमें ख्वाहिशों ने झुटलाया हुआ है। ऐसे लगता है कि बिल्कुल अंदर है, हम तो आज ऐश कर रहे हैं और अल्लाह हम पे नाराज है। आज देखिए सूरह फुरकान है ना, तो ये फुरकान क्या है कि हमें शरीयत और ख्वाहिश का फर्क पता लग जाए। और दुआ कीजिए कि इसका सबसे ज्यादा असर मुझे हो। अब अगली आयतों में अल्लाह ताला थोड़े से कायनात के दलाइल अक्ल को झंझोड़ने वाले कि तुम 1.5 फुट के, 4 फुट के, 6 फुट के इंसान होकर अल्लाह की मर्जी नहीं मानते। आओ देखो उस मालिक के आगे कौन कौन झुका हुआ है, कायनात को झुटला दिए। आयत 45 से लेकर तकरीबन 60 तक अल्लाह ताला कायनात के ऊपर गौर व फिक्र करवाते हुए एक बहुत बड़ी हकीकत से रोशनास कराएंगे। आइए देखते हैं आयत 45। अलम तरैला रब्बिका कैफ मद्दा ज़िल्ला, क्या तुमने देखा नहीं? अच्छा, ये अंदाज कितना खूबसूरत है, अलम तारा मुराद है कि देखो, गौर करो, क्या तुमने गौर नहीं किया? तुम्हारी जिंदगी के अपने ही गम बहुत सारे हैं कि अपने रब की कुदरत की तरफ वो किस तरह साया फैला देता है। यानी अब इसमें आप सारी अल्लाह की अतात के नुक्ते नोट करेंगे ना, कि कैफ मद्द ज़िल्ला, सबसे पहली अल्लाह की बात मानने वाली चीज इधर के साया, लिखिए शेडो, कि तुम नहीं मानते अल्लाह की बात तो ना मानो, तो देखो अल्लाह भी तो है, गौर से देखो, इला रब्बी का रब को, फिर रब को कैसे देखें, उसकी निशानियों से देखो, कैसे फैलाता है वो मद्द ज़िल्ला, मद कहते हैं खींचना, लंबा करना, और ज़िल साय मुराद है सायों का घटना बढ़ना। क्या याद दिलाता है मौत, लम्हा लम्हा हम मौत के करीब हो रहे हैं। अल्लाह ताला कहते हैं जब रात होती है ऐसे लगता है पूरी जमीन पे मौत छा गई है। वलो शाल जालहु साकिनन, और अगर वो चाहता तो इसको मुस्तकिल ठहराए रखता, एक जगह वक्त थम जाता और बिल्कुल जिंदगी अपनी जगह पे रहती, हमेशा रात होती, कभी दिन ना आता। आगे हम पढ़ेंगे सूरत कसस आयत 71 तो झंझोड़ के रख देती है कि قل أرأيتم إن جعل الله عليكم الليل سرمدا, क्या तुमने कभी गौर किया, पूछो इनसे कि अगर अल्लाह तुम पर रोजे क्यामत तक रात ही रखे, من إله غير الله, कौन है जो उसके सिवाय इसको बदल दे, जो रोशनी को बदल दे, कौन सा माबूद है जो तुम्हें रोशनी ला दे, क्या तुम सुनते नहीं हो? ये रात भी कितनी बड़ी नेमत है, और ये रात कितना अजाब बन जाती है जब रात में नींद ना आए और सो सो के खत्म हो। आज सुबह मैंने एक चीज़ नोट की, ऐसे ही वो सामने जो ऐप होता है ना अजान का, तो मैं उसको देख रही थी, दोनों वक्तों को मिला रही थी। अगर आप भी अपने सामने, आपके पास कभी हो तो आप देख सकते हैं कि आजकल यानी ये जो हमारा बिल्कुल ये ड्यूरेशन चल रहा है, तो ये देखिए मैं आपको अपने फ़ोन से खोल के दिखाती हूँ कि आजकल रात और दिन का टाइम क्या है। फजर और हम ईशा को देखते हैं ना, ईशा 5:54 पे शुरू हो रही है और फजर 5:18 पे, और आपको था कि फजर शुरू हो तो रोशनी नहीं होती, उसको और पीछे कर देना तो 7:12 AM पे सनराइज होता है। लेस देन 10 आवर्स का डे है और 14 आवर्स की रात है। सो सो के मुर्दे भी कब्रों से उठ जाएं, हम नहीं उठते। बजाय ये कि हम आदतन 10 बजे लेटते हैं, 11 बजे लेटते हैं। आप देखिए 5:56 या 6 बजे ईशा का वक्त शुरू हो जाए और आप सोएं रात को बिस्तर पे 12 बजे, आप ईशा के शुरू होने के कितने घंटे बाद सोई? ख्वाहिश है, पसंदीदा ही नहीं है, सो के उठ जाए। आजकल वो याद आती है मुझे हदीस हजरत दाऊद वाली, अल्लाह के नबी ने फरमाया कि अल्लाह को दाऊद की रात की इबादत बड़ी पसंद थी, सोते जागते सोते जागते सोते जागते। आजकल यही तो रहते हैं, पहले थोड़ा शुरू में सो जाएंगे तो बीच में उठ जाते हैं, उठ जाएं तो फिर सोते हैं। आप तो एक रात में 2-2.5-3 दफा उठ जाते हैं, फिर कहीं फजर होती है, इतनी लंबी रातें हैं, फिर हम कहते हैं हमारी सुबह आंख नहीं खुलती। हैरत की बात है, हम फितरत से झगड़ते हैं। रात को ईशा के बाद देखिए आपको जिमाई आनी शुरू हो जाती है, चाहे वो 6 बजे की ईशा चाहे वो रात 10 बजे की ईशा, फौरन नींद आती है। और हदीस है कि ईशा के बाद एक हवा चलती है जो तबीयतों को सूदिंग कर देती है, हल्का करती है, और उसमें नींद होती है। जब उस वक्त आप सो जाते हैं ना, आपकी नींद बड़ी प्यारी आती है। और वो वक्त अगर गुजर जाए थोड़ा सा 2-2.5 घंटे, तो नींद खुल जाती है। तुम्हारा तो लाइफ स्टाइल ही सारा ऐसा है। कितने आज मुसलमान घराने हैं कि जैसे आज सुबह जब ऐसे फजर के करीब थे तो खाने की खुशबू आती है बहुत, तो बिलीव मी, और ज्यादा लोग मुस्लिम नहीं है मेरे गुमान के मुताबिक एक आधे घर के सिवा, तो खाने की खुशबू आई ना। तो मैंने सोचा कि अगर कोई मुस्लिम हो तो मैं समझूं कि रोजा रख रहे हैं या कोई फजर के लिए उठे हुए हैं, तो ये जरूर किसी घर में इस वक्त कोई खाना पक रहा है, यकीन ये अपनी किसी जॉब पे जाने वाले हैं और हमारे मुसलमान उस वक्त सो रहे होते हैं। तो सोचने की बात है कि ये रात अगर अल्लाह रोक ले तो क्या होगा। सुम्मा जअलना शम्स अलैहि दलीला, फिर हमने सूरज को इस पर रहनुमा बना दिया। दलील दल्ला से, उर्दू में लफ्ज आपने दलालत सुना होगा, हाँ, मन दाल अलल खैरी कफाइली, एक हदीस में भी आता है। दलील क्या होती है? किसी चीज की दलील, समझते ना, उसका एक सबूत। यानी सूरज को हमने इस पर रहनुमा बना दिया, कैसे? कि ऊपर रात की बात थी, अंधेरा था, अब उसके ऑपोजिट है कि एक सूरज रहनुमा लीडर बन के आता है तो सारी रात भाग जाती है। अरबी में कहते हैं तो रफुल अशियाओ भी अजदादीहा, चीजें अपनी मुखालिफ से पहचानी जाती हैं। यानी सूरज के वजूद से ही हमें रोशनी और तारीकी का पता चलता है, लेकिन ये सूरज भी कोई खुद मुख्तार नहीं है। सुम कबज ना हुई लई ना कब्ज यसीरा, फिर हम इसको आहिस्ता आहिस्ता अपनी तरफ समेट लेते हैं। यानी इतना बड़ा सूरज अपनी ख्वाहिश से नहीं आता जाता, अल्लाह के हुक्म से आता है, ये अल्लाह के कब्जे में है। सूरज तुलू होता है तो साए बहुत लंबे होते हैं, फिर जूं जूं सूरज ऊपर उठता है तो ऐसा ऐसा सिमटता है, फिर ऐसे लगता है जैसे सूरज की वो जो तनाबे हैं वो कोई खींच रहा है, अल्लाह के हाथ में सूरज चला जाता है। यानी ये हमें सिखाया जा रहा है कि फितरत का असूल यह है कि रब के बनो, तुम अपनी ख्वाहिशों के अंधेरों से नहीं निकलते। सूरज देखो कायनात के अंधेरों को खत्म करता है, आंखें खोलो देखो सब खत्म हो रहा है, चला जाएगा सब कुछ। अब ये आयत किस टेक्स्ट में आ रही है? और मुझे किसी ने ये आयत दिखाई कि किसी ने उनको ये वजीफे के तौर पे दी है। शादी नहीं हो रही थी किसी लड़की की, तो किसी मौलवी साहब के पास गए जिनको वजीफा बता दें, तो उन्होंने कुछ पढ़ने को दिया। इत्तेफाक से मेरे साथ उनकी मुलाकात हुई, तो कहने लगी ये दी है मेरी बेटी को कि ये पढ़ो और वट एवर, और साथ किसी भी लड़के का जिसके बारे में सोचते हो कि इधर हो जाए उसका तस्वर करो तो ये आयत पढ़ो। मैंने कहा वो कौन सी आयत है, मुझे तो मिली नहीं, मेरी तो शादी ऐसी ही हो गई थी, मैं भी देखूँ। और जब खोल के देखा तो ये आयत थी, सुम कबज ना हो ना कब्द यसीरा, कि वो लड़का अब तुम्हारे कब्जे में हो जाएगा। आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम। जब उम्मत मुस्लिमा में इस हद की जहालत हो कि दीन वाले ऐसी वजीफे बताएं, तो आप सोचें फिर दुनिया वालों का क्या हाल होगा। और वो पढ़ रही थी, मैंने उनको जब इसका मतलब बताया तो कांप के रह गई, लेकिन नासमझी में लोग ऐसे काम करते हैं। एक और मती, मती कौन है? जो अल्लाह की इताअत कर रहा है, ख्वाहिशों के बजाय अल्लाह के हुक्म को मानने वाला, कौन? आयत 47, वहुवल लजी जअला लकुमुल लैला लिबासं वन नौम सुबाता वजअलन नहार नुशूरा, और वही है जिसने रात को बनाया तुम्हारे लिए ओढ़ना और नींद को आराम, और दिन को क्या बना दिया? उठ खड़े होने का वक्त। रात लिबास है, लबिस यलबिस, ढांपने वाला, सब कुछ रात में चला जाता है। नौम क्या है? सुबात, सब्त से काटना, जो असाब उस सब की बात पीछे पड़ चुके, कामों को काटना। ये जो होली डे है ना, कामों को काटने का दिन है, छुट्टी का वक्त होता है हमारा रात के वक्त, हर काम से छुट्टियां। सूरत नबा में क्या आता है? वजअलना नौमकुम सुबाता, सूरत अनाम आयत 60 में भी यही बात है। दुनिया में भी नींद आराम की चीज़ इसीलिए कि जो काम पूरे कर ले उसी को सुकून की नींद आती है ना। मौत के बाद आराम सिर्फ उन्हीं को मिलेगा जो दुनिया के काम पूरे कर चुके। और यहां से एक और बात पता चलती है कि रात की नींद फितरी है, दिन का सोना हमें वो सुकून दे ही नहीं सकता जो रात का सुकून होता है। हमने रात ख्वाहिशात की पैरवी के लिए रख ली और दिन सो सो के गुजारते हैं। कोई फंक्शन, कोई घरों में, खानदान में शादी ब्याह आ जाए तो इस आयत को आप बहुत अच्छी तरह समझ जाएंगे। हमारी रातें जागती हैं और हमारे दिन सोते हैं। وَهُوَ الَّذِي أَرْسَلَ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ، اور وہی ہے جو ہواؤں کو بھیجتا ہے اپنی رحمت کے آگے آگے بشارت بنا کر، بادلوں کے آگے ٹھنڈی ٹھنڈی ہواؤں کے جھونکے، گویا کہ بارش کی اللہ کی رحمت کی نوید سناتے ہیں۔ دنیا میں بھی ایسے ہوتا ہے نا، بالکل اسی طرح سے اللہ نے زندگی میں کوئی خوشی دینی ہوتی ہے نا تو خواب آنے شروع ہو جاتے ہیں، ڈریمس دیکھتے ہیں آپ، خود بھی دیکھتے ہیں اللہ بھی دکھاتا ہے۔ یہ کئی لوگوں کو دیکھا اور الحمدللہ اس کو کئی بار ایکسپیرینس کیا۔ ایسے اللہ تعالیٰ دل کو سجھانے لگ جاتا ہے، سم تھنگ از گوئنگ ٹو ہیپن، کچھ ہونے والا ہے۔ تو اکثر مجھے یہ آیت یاد آتی ہے کہ بشرم بین یدی رحمتہ۔ آپ بھی جب کبھی اپنا پیچھے سے سفر شروع کریں نا، تو جب آپ قرآن کی طرف آئے تھے نا، آپ کو اس سے پہلے کچھ خواب آتے ہوں گے، کچھ فیلنگز آتی تھی، اور لوگ اپنے شیئر کرتے ہیں، اور یہ ہوتا ہے۔ اللہ پہلی اسباب ایسے بنا دیتا ہے کہ بس زندگی میں کوئی خیر آنے والی ہے۔ کہتے ہیں کہ جب کوئی غم آنا ہوتا ہے نا، تو اللہ اس سے 40 دن پہلے ہی دل پہ کچھ سل رکھنا شروع کر دیتا ہے، تبھی تو ہم اس غم کو بھی برداشت کر لیتے ہیں۔ اسی طرح جب خوشیاں ملتی ہیں نا، تو اللہ ٹھہراؤ دیتا ہے، اور ہونا چاہیے۔ خوشی مل جائے، ٹھہراؤ نہ ہو تو وہ اور چیز خراب ہوتی ہے۔ پھر وانزلنا من السماء ماء طہورا، پھر ہم نے آسمان سے پاک پانی اتارا۔ کتنا پیارا نام ہے طہورا، پاک کرنے والا پانی۔ اس سے پتہ چلتا ہے کہ بارش کا پانی پاک ہوتا ہے، پاکی حاصل کرنے کا بھی ذریعہ ہے اور خود بھی پاک ہے۔ جب یہ پانی برستا ہے، سب سے پہلے فضا کی آلودگی ختم ہو جاتی ہے نا، پتوں سے مٹی دھل جاتی ہے، پھر زمین کی بہت ساری آلودگیوں کو بہا کر سمندر میں لے جاتا ہے۔ سمندر کے پانی سے پھر ویپوریٹ ہو کر بخارات کی صورت میں صاف پانی پھر فضا میں پہنچتا ہے بادلوں کی صورت میں۔ یہ سائیکل چلتا ہے۔ تو بارش کے پانی کو آپ پی بھی سکتے ہیں، بارش کے پانی سے وضو بھی کر سکتے ہیں۔ کرتا کہ اللہ تعالیٰ اسے لنحیی بہ بلدۃ میتن، تاکہ ہم زندہ کریں اس کے ذریعے سے مردہ زمین کو۔ کہاں بارش بنتی اور کہاں برستی ہے، کتنی ہوائیں۔ یار ریاح کا لفظ ہے نا، ریحن کی جمع، اور ہواؤں کی کئی قسمیں ہیں، کوئی بارش والی ہوائیں، کوئی پولن کرینز کو ایک دوسرے سے موو کرنے والی، اور کوئی عذاب والی۔ لیکن سب کچھ کرتے کرتے یہ ہوائیں ایک کام کیا کرتی ہیں کہ بادلوں کو اٹھا کر بہت دور لے جاتی ہیں۔ ایسی صفائی تو کبھی ہو نہیں سکتی جو بارش کے بعد یونیورس کی ہوتی ہے، ہر چیز دھلی ہوئی۔ وَنُسْقِيَهُ مِمَّا خَلَقْنَا أَنْعَامًا وَأَنَاسِيَّ كَثِيرًا، اور اس کے ذریعے سے ہم مردہ زمین کو سیراب کرتے ہیں، اور اپنی مخلوق میں سے بہت سے چوپایوں اور انسانوں کو بھی۔ یعنی نہ صرف گندگی دور ہوتی ہے اس پانی سے، بلکہ پینے کے کام آتا ہے۔ آپ دیکھیں کہ میڈیکل سائنس کی نظر سے دیکھیں تو انسانی یا حیوانی جسم کے اندر استعمال ہو کر پانی کہیں ختم نہیں ہوتا، کنزیوم نہیں ہوتا، بلکہ یہاں بھی وہ جسم کے اندرونی نظام کو چلانے اور اس کی صفائی کے کرنے کے بعد جسم سے پیشاب کی صورت میں نکل آتا ہے، خون کے اندر چلا جاتا ہے، سرکولیشن ہو جاتی ہے، میٹابولزم کے نتیجے میں کچھ ایسی ایسیڈیٹیز اور گندگی پیدا ہوتی ہے، سب صاف کر کے یہ پانی ہمارے جسم کو بھی صاف کرتا ہے۔ باہر بارش ہوتی ہے نا، تو باہر کا ماحول خوبصورت ہوتا ہے، اسی طرح بارش وہی کی ہے۔ یہ قرآن کی بارش جب ہمارے دلوں پہ پڑتی ہے، ہمارے اندر کے بغض، کینے، حسد، خواہشیں سب دھو دھلا کے آنکھوں کے آنسوؤں کے ذریعے نکال دیتا ہے، ندامت کے آنسوؤں کے ذریعے نکل جاتا ہے۔